यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। लोकसभाले अप्रवासी तथा विदेशी विधेयक 2025 पारित गरेको छ। चर्चाको उत्तर दिनुहुँदै गृहमन्त्री अमित शाहले भन्नुभयो, यस विधेयकले राष्ट्रिय सुरक्षालाई सुदृढ पार्नेछ। राज्यसभाले हिजो केन्द्रीय बजेट 2025-26 अनुमोदन गर्यो। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत रूसको भू राजनीतिक क्षेत्र जटिल रहेकोले दुवै देशबीचको रणनीतिक साझेदारीलाई थप बलियो पार्ने कुरामाथि जोड़ दिनुभयो। रक्षा मन्त्रालयले नाग मिसाइल प्रणाली नामिस, एउटा ट्याङ्क रोधी हतियार प्लेटफर्म अनि 5,000 हल्का वाहन खरिदका लागि 2,500 करोड़ रूपियाँको सम्झौतामाथि हस्ताक्षर गरेको छ। जम्मू काश्मीरको कठुआ जिल्लामा सुरक्षा बलहरूसितको भिडान्तमा 3 आतंकवादीहरू मारिएका छन् र हिजो राति खेलिएको आईपीएल म्याचमा लखनऊले हैदराबादलाई 5 विकेटले पराजित गर्यो। लोकसभाले अप्रवासी तथा विदेशी विधेयक 2025 पारित गरेको छ। यो विधेयकले अध्यागमन कानूनलाई आधुनिकीकरण गर्ने लक्ष्य राखेको छ। यसले पासपोर्ट, यात्रा दस्तावेज, भिजा पंजीकरण आदिको सम्बन्धमा केन्द्र सरकारलाई केही अधिकार प्रदान गर्ने व्यवस्था गरेको छ। यो विधेयक कानूनको अधिकता र परस्पर व्याप्तताबाट बाँच्न ल्याइएको हो। गृहमन्त्री अमित शाहले भन्नुभयो कि यो विधेयक राष्ट्रिय सुरक्षालाई सुदृढ पार्न, भारतीय विश्वविद्यालय विद्यालयहरूको लागि वैश्विक बेन्चमार्क सुनिश्चित गर्न र अनुसन्धान विकास र निर्माणको लागि पूर्वाधार विकास गर्न महत्वपूर्ण छ।
2047 के हमारे लक्ष्य के अंदर एक सशक्त अप्रवासन नीति का बहुत बड़ा महत्व है और अप्रवासन एवं विदेशियों विषयक विधेयक 2025 प्रणाली को सिंप्लीफाई करेगा, स्ट्रीमलाइन भी करेगा, सिस्टमेटिक बनाएगा और सुरक्षित मतलब सिक्योर भी करेगा।
गृहमन्त्रीले भन्नुभयो कि भारतले अप्रवासीहरूलाई स्वागत र संरक्षण गर्न लामो इतिहास राखेको छ। संसदले केन्द्रीय बजेट 2025-26 अनुमोदन गरेको छ। राज्यसभाले चर्चापछि वित्तीय विधेयक 2025 र विनियोग विधेयक संख्या 3 2025 लोकसभामा फिर्ता गरेको छ। यससँगै 2025-26 बजेट प्रक्रिया पूरा भएको छ। लोकसभाले मंगलबार यसलाई स्वीकृति दिएको थियो। वित्तीय विधेयकको उद्देश्य वित्त वर्ष 2025-26 लागि केन्द्र सरकारको वित्तीय प्रस्तावहरूलाई स्वीकृति प्रदान गर्नु हो। चर्चाको जवाब दिनुहुँदै वित्त मन्त्री निर्मला तरमनले वित्त विधेयक 2025 कर निश्चितता ल्याउने, व्यापारमा सुगमतालाई बढ़ावा दिन र भारतीय करदातालाई सम्मान गर्ने लक्ष्य राखेको बताउनुभयो। उहाँले भन्नुभयो, नयाँ आयकर स्ल्याबहरूले सरलीकरण ल्याएको छ। विधेयकले औद्योगिक सामानहरूमा केही सीमा शुल्क दरहरू हटाउने प्रस्ताव गरेको छ। मन्त्रीले भन्नुभयो, धेरै भारतीय निर्यातक प्रतिस्पर्धी बन्नेछन्। वित्त विधेयकको एक प्रमुख विशेषता स्रोतमा कर कटौती र टीडीएस दरलाई तर्कसंगत बनाउनु हो।
They respect the Indian taxpayer, and that's where we moved towards giving 12 lakh as the number till which no one will have to pay any tax. Of course, if you're earning up to 12 lakhs, you don't pay anything. If you earn more than that, there is a simplified. The rates have also been brought down, and the slabs have also been made to smoothly move from one to another without huge jumps. Absolute simplification.
प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो बेल्जियम नरेश फिलिपसँग फोनमा कुराकानी गर्नुभयो। प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, उहाँले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने, व्यापार अनि निवेशलाई बढ़ावा दिने र नवाचारमा सहयोगलाई अघि बढ़ाउने विषयमा चर्चा गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैमा राजकुमारी एस्ट्रिडको नेतृत्वमा भारत आएका बेल्जियम आर्थिक मिशनको पनि सराहना गर्नुभयो। भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत रूस रणनीतिक साझेदारीको महत्वको उल्लेख गर्दै भन्नुभयो, दुवै देशबीचको सहभागितालाई अझ गहिरो गरिनेछ कारण दुवैको भू राजनीतिक संरचना जटिल छ। भारतीय दूतावास मस्कोमा आयोजित रूस भारत नयाँ द्विपक्षीय एजेण्डा सम्मेलनलाई सम्बोधित गर्दै श्री जयशंकरले सो कुरा भिडियो कन्फरेन्स मार्फत भन्नुभयो। यो सम्मेलन रूस स्थित भारतीय दूतावास अनि रसिया परिषदले आयोजित गरेको थियो। जयशंकरले 2030 सम्ममा भारत रूस द्विपक्षीय व्यापार 100 अरब डलरसम्म पुग्ने बताउनुभयो। उहाँले भारत रूस प्राचीन गहिरो सांस्कृतिक सम्बन्धको पनि उल्लेख गर्नुभयो। सो सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने तथा दुवै देशका जनता बीचको सम्बन्धलाई बलियो बनाउने कुरामाथि जोड़ दिनुभयो। भारत अनि रूस बीच ऊर्जा, रक्षा तथा कृषि सहित विभिन्न क्षेत्रमा उदयमान प्रौद्योगिकी बारे सहयोगलाई थप बढ़ाउने महत्वमाथि श्री जयशंकरले जोड़ दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल @AIRNewsKarsingलाई फलो गर्न सक्नुहुनेछ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले हिज दिल्लीमा जापान एसोसिएशन फर कर्पोरेट एक्जिक्युटिभ्स कोजाई दुयुकाई प्रतिनिधिमण्डलको अगुवाई गर्नुभयो, जसको नेतृत्व अध्यक्ष ताकेसी निनामीले गर्नुभयो। विदेश मन्त्री श्री जयशंकरले प्रतिनिधिमण्डलको भारत यात्राको सकारात्मक पक्षहरूमाथि प्रकाश पार्नुभयो। डाक्टर जयशंकरले शासन, बुनियादी ढाँचा अनि व्यापारमा सुगमताको क्षेत्रमा भारतमा भइरहेको परिवर्तनहरू साझा गर्नुभयो। श्री जयशंकरले विश्वास व्यक्त गर्नुभयो कि केजाई दुयुकाईले भारत जापान सम्बन्धलाई अझ उचाइसम्म लैजानमा उत्प्रेरकको भूमिका निभाउनेछ। नयाँ दिल्लीमा वाणिज्य कोइला खानी निलामीको 12 किस्ताको शुभारम्भ हिजो कोइला तथा खानी मन्त्री जी किशन रेड्डीले गर्नुभयो। श्री रेड्डीले भारतको कोइला क्षेत्रले चालू वित्त वर्षमा 1 अरब टन कोइला उत्पादन पार गर्दै ऐतिहासिक लक्ष्य हासिल गरेको बताउनुभयो। उहाँले भन्नुभयो, भारतसँग विश्वको 5 सबैभन्दा ठूलो भूगर्भीय कोइला भण्डार छ र यो 2 सबैभन्दा ठूलो कोइला उत्पादक र उपभोक्ता पनि हो।
भारत दुनिया का 5th लार्जेस्ट कोल रिजर्व है। चाइना को छोड़ दिए तो भारत एज ए नंबर 1 कोल प्रोड्यूसर है। चाइना को माइनस किए तो नंबर 1 कोल कंज्यूमर भी है। और दुनिया के 2nd लार्जेस्ट कोल माइन आज भारत में छत्तीसगढ़ में ग्रेवरा में है। ऐसी आज भारत का जो पावर जनरेशन में कोल सेक्टर का 74% थर्मल के आधार पर पावर जनरेशन करते हैं।
निजी क्षेत्रको सहभागिता र नयाँ तकनिकी अनुकूलनले यस क्षेत्रलाई पूर्ण रूपमा परिवर्तन गरेको उहाँले बताउनुभयो। श्री रेड्डीले 11 राउण्डसम्म कुल 125 कोइला खानीहरू सफलतापूर्वक लिलाम गरिएको थियो, जसले 40,000 करोड़भन्दा अधिक निवेश आकर्षित गर्ने र 4,00,000 प्रत्यक्ष र अप्रत्यक्ष रोजगार सृजना गर्ने अपेक्षा गरिएको बताउनुभयो। रक्षा मन्त्रालयले नाग मिसाइल सिस्टम, नामिस एक ट्याङ्क, रोधी हतियार प्लेटफर्म र 5,000 हल्का वाहन खरिदका लागि 2,500 करोड़ रूपियाँको सम्झौतामा हस्ताक्षर गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नामिस र हल्का वाहनहरूको खरिदले स्वदेशीकरण र राष्ट्रिय रक्षा उपकरण निर्माण क्षमतामा वृद्धि गर्नेछ। यी परियोजनाहरूमा रक्षा उपकरणहरूको उत्पादनको माध्यमबाट सूक्ष्म, साना र मध्यम उद्यमहरू MSME क्षेत्रलाई प्रोत्साहित गरेर प्रत्यक्ष र अप्रत्यक्ष रोजगार सृजना गर्ने प्रचुर सम्भावना रहेको छ। नयाँ दिल्लीमा रक्षा सचिव राजेश कुमार सिंहको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो। नामिस दुश्मनको कवच विरूद्ध सबैभन्दा परिष्कृत ट्याङ्क रोधी हतियार प्रणालीहरूमध्ये एक हो। जम्मू काश्मीरमा गैराती कठुवा जिल्लाको सुफेन वन्य क्षेत्रमा भएको मुठभेडमा 3 आतंकी मारिएका छन्। घटनामा सुरक्षा बलको 3 जवानको ज्यान गएको छ अनि 1 पुलिस उपाधीक्षक तथा 1 प्यारा कमाण्डो सहित 4 अन्य सुरक्षाकर्मी घायल भएका छन्। घाइतेहरूलाई अस्पतालमा भर्ती गरिएको छ। जम्मू काश्मीर मन्त्रीमण्डलले राज्यमा प्रमुख बजेट घोषणाहरूको कार्यान्वयनलाई मंजूरी दिएको छ। मुख्यमन्त्री उमर अब्दुल्लाले आफ्नो बजेट भाषणमा प्रधानमन्त्री सूर्य घर मुफ्त बिजुली योजना अन्तर्गत अन्त्योदय अन्य योजना परिवारहरूको लागि 200 युनिट निशुल्क बिजुली अनि 10 किलो निशुल्क खाद्यान्न प्रदान गर्ने घोषणा गर्नुभएको थियो। श्री अब्दुल्लाले 10,00,000भन्दा अधिक वृद्ध, विधवा, तलाकशुदा अनि विशेष रूपले दिव्याङ्गजनको लागि पेन्सनमा वृद्धिको पनि बात गर्नुभएको थियो। हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा हिजो राति खेलिएको आइपीएल म्याचमा लखनऊ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई 5 विकेटले पराजित गर्यो। 191 रनको विजय लक्ष्यलाई पछ्याउँदै लखनऊले 16.1 ओभरमा 5 विकेट गुमाएर 193 रन बनाई जित हासिल गर्यो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। लोकसभाले अप्रवासी तथा विदेशी विधेयक 2025 पारित गरेको छ। चर्चाको उत्तर दिनुहुँदै गृहमन्त्री अमित शाहले भन्नुभयो यस विधेयकले राष्ट्रिय सुरक्षालाई सुदृढ पार्नेछ। राज्यसभाले हिजो केन्द्रीय बजेट 2025-26 अनुमोदन गर्यो। जम्मू कश्मीरको कठुआ जिल्लामा सुरक्षा बलहरूसितको भिडान्तमा 3 आतंकवादीहरू मारिएका छन् र हिजो राति खेलिएको आईपीएल म्याचमा लखनऊले हैदराबादलाई 5 विकेटले पराजित गर्यो। समाचार अहिलेलाई पूरा भयो। समाचारको अघिल्लो श्रृंखला लिएर अहिले 9 बजे पुनः उपस्थित हुनेछौं।